السلام علیکم خواتین و حضرات، گزشتہ اتوار میں نے بچی کی پینٹنگز کا ذکر کیا تھا کہ اس بچی نے بڑا مشکل موضوع اپنی پینٹنگز کے لیے چنا، اور مولانا روم کی ایک سینگ پر بیس کر کے انہوں نے جو پینٹنگ کی تھی اس کی گفتگو ہم نے کی تھی. خیال یہ تھا کہ آج بھی انہی کی پینٹنگ پر بات کریں گے، لیکن شاید اتنے دقیق موضوع پہ بولنا آج میرے لیے ممکن نہ ہو. ہم لوگ اکثر و بیشتر ایک بات کہتے دکھائی دیتے ہیں کہ میں مٹی سے بنا تھا اور مٹی ہی میں چلا جاؤں گا. لیکن یہ بات کہتے ہوئے ہم کبھی اس پر ہم نے غور نہیں کیا کہ باتیں تو دونوں حقیقت ہیں، کہ رب تعالیٰ نے ہمیں کھنکتی بھی مٹی سے بنایا ہے، اور یہ بھی درست ہے کہ ہم مرنے کے بعد ہمارا جسم اسی مٹی میں دفن ہو جائے گا اور مٹی ہی کا ایک حصہ بن جائے گا. لیکن اس کے اندر جو قابل غور چیز ہے وہ یہ ہے کہ اگر ہم صرف مٹی ہیں تو بے شعوری کی حالت سے شعور کی حالت تک کا سفر کیسے طے ہوتا ہے؟ یہ جو ہمارے دماغ کی ارتقائی منازل کا طے کرنا، یہ کیا ہے؟ جب ہم پیدا ہوتے ہیں تو ہمیں کوئی سمجھ اور عقل نہیں ہوتی. پیدا ہوتا ہوا ہر بچہ بالکل ایک سفید کورے کاغذ کی طرح ہوتا ہے جس پر کوئی تحریر نہیں ہے، اور اس کی شخصیت کی تحریر اس کے ماں باپ کی توجہ، اس کے ماں باپ کی تربیت، پھر ارد گرد کے ماحول، اور جن لوگوں میں وہ اٹھتا بیٹھتا ہے ان کے معاملات، اس سے تربیت ہوتی ہے اور وہ شخصیت بلڈ اپ ہوتی چلی جاتی ہے. یہ تو اس کی شخصیت ہے، اور اس میں بھی کوئی شک نہیں کہ اس کی شخصیت کے حسن میں ایک بڑا دخل اس کے شعور کو ہوتا ہے کہ کوئی کس قدر سمجھدار، کس قدر عقل مند، اور کس قدر ذی فہم انسان ہے. شخصیت کو جو فنیشنگ ٹچ دیتا ہے، جو اس کو پالشنگ ٹچ جو دیتا ہے، وہ اس کا شعور ہی ہے کہ ہمیں وہ انسان بڑا اچھا لگتا ہے جو خوبصورت ہے، خوش لباس ہے، خوش گفتار ہے، خوش اتوار ہے. اور اگر کہیں ایسا شخص ذہین بھی ہو اور عقل مند بھی ہو، جس طرح سے ہم دماغ کے بارے میں دھوکہ کھاتے ہیں کہ شاید یہ مائنڈ اور برین ایک ہی چیز ہے، یہ دو ہیں، مختلف چیزیں ہیں. مائنڈ سوچتا ہے اور برین پروسیس کرتا ہے اس سوچ کو، تو یہ دو مختلف چیزیں ہیں، مائنڈ اینڈ برین. پھر مائنڈ کے کسی زمانے میں یہاں گفتگو کرتے ہوئے میں نے عرض کیا تھا کہ اس کے تین حصے ہیں مائنڈ کے، کانشیس مائنڈ، سب کانشیس مائنڈ اینڈ انکانشیس مائنڈ. اسی طرح ذہانت اور عقل یہ تھوڑا سا فرق ہے. ذہانت ایک ٹول ہے اور عقل اس ٹول کو پراپر استعمال کرتی ہے، یہ فرق ہے. ورنہ ذہین انسان ایسے ایسے ڈراسٹک قدم بھی اٹھا جاتا ہے کہ اس کے نتیجے میں تباہی آتی ہے. لیکن اگر ذہانت اور عقل دونوں اکٹھے ہوں، ذہانت اور شعور اکٹھا ہو جائے، تو پھر قائد اعظم جنم لیتا ہے. یہ فرق ہے. تو ہماری شخصیت کو جلا بخشتی ہے ہماری ذہانت اور ہماری عقل، ہمارا شعور. اس کے ارتقائی منازل جو ہیں وہ کیسے طے ہوئے ہیں، یہ ہماری زندگی میں بڑا قابل غور نقطہ ہے. اور جب ہم اس پر غور کرتے ہیں تو پھر رب تعالیٰ کی خدائی کے قائل ہو جاتے ہیں کہ رب ہے. اور جب ہم اس سے آگے بڑھتے ہیں اور اس پر مزید غور و فکر کرتے ہیں تو پھر رب تعالیٰ سے ہمیں پیار ہونے لگتا ہے، اس سے عشق ہوتا ہے. اگر ہم یہ چاہیں کہ ہمیں رب سے عشق ہو جائے تو غور و فکر بڑا ضروری ہے، کیونکہ بغیر غور و فکر کے ہمیں رب تعالیٰ کی ثنائی سمجھ میں نہیں آتی ہے. غور کرنے سے بھی سمجھ میں نہیں آئے گی، اس لیے کہ ہماری عقل سے بہت بالاتر ہے وہ، لیکن کم سے کم اس کا ایک احساس ضرور پیدا ہو جاتا ہے کہ ہمارا رب کتنا عظیم ہے اور وہ کس طرح سے اس کائنات کو چلا رہا ہے، اس کی وسائل، اس کی طاقت لامحدود ہے. تو وہ جب احساس ہوتا ہے تو پھر رب سے پیار جاگتا ہے، دل میں احترام پیدا ہوتا ہے، پیار جاگتا ہے، اور یہی احترام اور پیار مل کر بعد میں عشق میں بدل جاتے ہیں. اور جہاں انسان رب کے عشق میں مبتلا ہوا، اس کے مسائل حل ہو جاتے ہیں، منازل طے ہونے لگتی ہیں. یہ کسی صاحب نے سوال پوچھا ہے کہ آپ نے اپنے ایک لیکچر میں कहा कि सूरह फातिहा कुरान पाक का दिमाग है, मेहरबानी फरमाकर सूरह फातिहा के दिमाग के बारे में रहनुमाई फरमा दें। मैंने सूरह फातिहा का जब जिक्र किया था तो ये एक चीज अर्ज की थी कि जनाब हजरत अली करमला वजह ने फरमाया था कि पूरा कुरान पाक सूरह फातिहा में समाया है और पूरी सूरह फातिहा बिस्मिल्लाहिर्रहमानिर्रहीम में समाई है और पूरी बिस्मिल्लाहिर्रहमानिर्रहीम हर्फ बे में समाई है और वो बे जो बे के नीचे नुक्ता है उसमें है। बड़ी मार्फत की बात है। कभी वक्त मिला तो इस पर भी इंशाल्लाह बात करेंगे। बात यह है कि सूरह फातिहा को अगर हम गौर से देखें तो जो कुछ रब ताला ने पूरे कुरान पाक में फरमाया है बार बार, जिस पर जोर दिया है, वो सब का सब हमें सूरह फातिहा में मिल जाता है। इसीलिए मैंने अर्ज किया था कि ये कुरान पाक का मगज है। इसको अगर हम गौर से पढ़ें, अरबी के अल्फाज पे भी गौर करें और उसका तर्जुमा करके भी इस पर गौर करेंगे तो हमें अंदाजा हो जाएगा कि ये मैंने किस तरह से कहा था। और अगर इस पर तफसील से बात देखना चाहते हैं तो आप साबिर साहब या टीपू साहब से किसी से कहिए कि वो गुफ्तगू जो इस मौजू पर हुई थी दो या तीन मरतबा, उसका एक्सट्रैक्ट निकाल कर आप अलग से रिकॉर्डिंग करके दे देंगे, आप उसे सुन लीजिए और अगर उसमें कहीं कोई ऐसी बात हो जो आपके लिए वजाहत तलब हो तो ज़रूर आप मुझे फरमाइए, मैं दोबारा से एक बार अर्ज कर दूंगा। फिर ये सवाल है कि कब और कहाँ शादी होगी, क्या ये तकदीर मुअय्यन है या इंसान की अपनी कोशिश, प्लानिंग और फैसला। मुझे जवाब देने में एतराज नहीं है, लेकिन इस पर एतराजात बहुत आते हैं कि मैं एक ही किस्म के सवाल रिपीट होते हैं और फिर उनको मैं बड़ी वजाहत से बयान करता हूँ। तो जो पुराने तशरीफ लाने वाले साहबान हैं उनका इस सिलसिले में वक्त ज़ाया होता है, तो उसकी वजह से एतराजात बहुत आते हैं। अगर आप ये मेहरबानी फरमा लें कि वो चीज़ें जिन पर गुफ्तगू हो चुकी है और वो सीडी की सूरत में भी मौजूद हैं और फ्री ऑफ कॉस्ट अवेलेबल है, उसकी कोई इंसान आपसे एक फूटी कोड़ी भी नहीं लेगा, फ्री है बिल्कुल, वो ले लीजिए, उसे सुन लीजिए, बात क्लियर हो जाएगी आपको। और किताब की सूरत में भी है तो किताब आपको अवेलेबल हो जाएगी मार्केट से भी, यहाँ से भी, तो उसको देख लें आप। क्योंकि पहले भी ऐसे सवाल बार बार आए तो मैं जवाब देता रहा तो उस पर एतराजात बहुत आए हैं, तो इसलिए मेहरबानी फरमाइए कि अगर आपको ना मिल रहा हो तो आप साबर साहब से या टीपू साहब से कह दीजिए, या आपको बड़ी खुशी से वो तलाश कर देंगे گفتگو کا وہ حصہ جس میں اس موضوع پہ بات ہوئی ہوئی ہوگی، اس سے مسئلہ حل ہو جائے گا آپ کا. یہ سوال پہلے بھی پوچھا تھا کسی صاحب نے، میں نے عرض کیا تھا. سوال غیر سید مرد کا سید عورت کے ساتھ شادی کرنے کے بارے میں کیا حکم ہے جبکہ وہ دونوں رضامند ہوں. اسلام میں ذات پات کا کوئی تصور نہیں ہے. خدا صلی اللہ علیہ وسلم کی دو صاحبزادیاں حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ سے بیاہی ہوئی تھیں. یہ ہندو کلچر کا حصہ ہے، ذات پات وہیں سے ہمارے اندر در آئی ہے یہ چیز، ورنہ اسلام میں شرعی طور پر کہیں کوئی ممانعت نہیں ہے. اگلا سوال ہے کہ اگر لڑکا اور لڑکی کے والدین رضامند نہ ہوں اور لڑکا لڑکی رضامندی سے شادی کرنا چاہیں تو کیا حکم ہے؟ اس موضوع پہ بہت تفصیل سے میں نے عرض کیا تھا، پہلے بھی کسی نے سوال کیا تھا. یہ حضور بات یہ ہے کہ ہم میں سے ہر انسان اپنے والدین کا دیندار ہے، ان کا احسان مند ہے. والدین نے ہمیں اس وقت پالا جب ہم اپنے جسم سے مکھی بھی اڑانے پر قادر نہیں تھے. والدہ نے اپنا آرام قربان کر کے اپنے خون سے بنا ہوا دودھ پلا کے ہمیں پالا ہے، اور باپ نے اپنے خون پسینے کی کمائی ہم پر خرچ کر کے ہمیں ہر طرح کا تحفظ پرووائڈ کر کے پالا. یہ کس قدر افسوس کی بات ہے کہ ہم اپنی ایک خواہش کی خاطر اپنے وہ ماں باپ جن کے ہم احسان مند ہیں ان کو دکھ دے دیں، ان کی خواہش کا احترام نہ کریں. میرے خیال میں کوئی زیادہ مناسب بات نہیں ہے، اور تجربہ یہ ہے کہ ماں باپ کو دکھ دے کر انسان کبھی سکھی نہیں رہ پاتا. تو ہم اپنی دل کی بات ماننے کے بجائے اگر ماں باپ کے خواہشات کا احترام کر لیں، اور نہ صرف یہ کہ خاموشی سے بلکہ خوش دلی سے ان کی بات کے سامنے سر جھکا دیں، اپنی خواہش کی قربانی کر دیں، تو اس سے رب بھی راضی ہو جائے گا، دنیا بھی خوش ہو جائے گی، اور ہماری زندگی بھی پرسکون رہے گی. تیسرا سوال انہی صاحب نے کیا ہے کہ ایک شادی شدہ مرد محض کسی اور عورت سے محبت ہو جانے کی بنا پر دوسری شادی کر سکتا ہے. بہت ہی باریک معاملہ ہے یہ، بہت اگر ایک انسان کو کسی شخص سے پہلے سے پیار ہے تو اس کے دل میں کسی اور شخص کے لیے پیار آ نہیں سکتا. اگر زندگی مناسب نہیں گزر رہی ہے تو بھی وہ کسی کی طرف متوجہ ہوگا. رب تعالیٰ نے ایک شرط کے ساتھ کہ اگر مرد انصاف کر سکے تو مرد کو چار شادیوں تک کی اجازت دی ہے، لیکن یہ شرط بڑی کڑی ہے کہ انصاف کر سکے. اور جتنا انسان اس بات پر غور کرتا ہے تو احساس یہ ہوتا ہے کہ انصاف चार बीवियां तो बड़ी दूर की बात है, दो बीवियों के दरमियान इंसाफ करना तलवार की धार पर चलना है। तो अगर कोई शख्स उस शर्त को पूरी कर सकता है जो रब ताला ने रखी है तो शादी कर सकता है, उसमें मज़ाक़ा नहीं, लेकिन शर्त यही है कि वो इंसाफ कर सकता हो। किसी और साहब ने सवाल किया है, क्या एक शादीशुदा औरत किसी और मर्द के साथ मोहब्बत हो जाने पर उससे दूसरी शादी कर सकती है जबकि वो पहले मर्द के साथ न रहना चाहती हो? रब ताला ने उसे हक दिया है, जो हक रब ने दिया है उस पर तो कोई सवाल कर ही नहीं पाएगा। खुला का हक दिया है औरत को, ये सवाल मुवक्किलात के जरिए किसी की निजी जिंदगी के बारे में पता करना कैसा है जबकि खुदा तो पर्दा पोशी का हुक्म देता है? हजूर, अगर मुझे ये मालूम है कि रब ताला पर्दा पोशी का हुक्म देता है तो इस सवाल का जवाब ही नहीं रहता। जिन लोगों को रब ताला ने कश पता फरमाया है या इसी तौर के दूसरे इल्म से किसी से नवाजा है, उस शख्स को रब इल्म अता करने से पहले उतना बड़ा ज़र्फ दे देता है कि वो सब कुछ देखते हुए भी अनजान बना रहता है। तो वो अपनी ज़ुबान पर किसी के राज नहीं लाता कभी, कोई ऐसी बात ज़ुबान पर नहीं लाएगा जिससे किसी की तौहीन हो जाए, किसी की इज्जत पर हरफ आ जाए, किसी का राज खुल जाए। वो ऐसे काम नहीं करता है इंसान। जिन साहब ने ये सवाल मुझे भेजा है, अल्लाह ताला आपको इसकी जज़ा अता फरमाए। मैं ये तो नहीं कह सकता अल्लाह आपकी दुआ कबूल फरमा ले, बिल्कुल नहीं। आपके वालदैन को, आपके बीवी बच्चों को आपकी ज़रूरत है, उसके बावजूद मैं आपका शुक्रगुज़ार हूँ इस चीज़ के लिए। अल्लाह इसका आपको अजर अता फरमाए। आपकी ख्वाहिश के एहतराम में मैं सवाल नहीं पढ़ रहा, बेहतर है कि आप अपने वाले साहब के लिए के इशाले सवाब के लिए मसाकीन को खाना खिलाएं और कुरान पाक की तलावत करें, नवाफिल पढ़ें और उसका सवाब अपने वाले साहब की रूह को बख्श दें। सामने सवाल किया है लेकिन इस पे खासी तफसील से गुफ्तगू हुई भी है। सवाल किया कि अल्लाह ताला ने इंसान को तख्लीक क्यों किया? अगर इबादत मकसूद थी तो फिर शैतान क्यों मनाया? इस पे बहुत तफसील से बात हुई थी। आप अगर उस गुफ्तगू की रिकॉर्डिंग हासिल कर लें, उसको सुन लीजिए, तो आपके सवाल का जवाब मेरे ख्याल 1.5-2 घंटे पर मुश्तमिल होगा वो सुन लीजिए। पहला सवाल सूरह मुल्क से कोट किया हुआ है उन्होंने, इसका जवाब इसी में आ जाएगा जो मैंने आपसे पहले सवाल की बात आपने की। तो ये इनका अगला सवाल मजे का है कि दो पार्टियों के दरमियान मुआहदा हो तो वहम रजामंदी से होता है, मगर अल्लाह ने हमें पैदा करने से पहले हमसे पूछा नहीं और हमें कहा जाता है कि जिंदा भी रहना है और रहना भी ऐसी ही है जैसे मैं चाहता हूं, जबकि हमने नहीं कहा कि हमें दुनिया में आना है। दुनियावी सतह से अगर हम बात करें तो आपने भी सुना होगा कि ये बात कही जाती है कि मुआहदा हमेशा बराबर के लोगों में होता है, बराबर की पार्टियों में होता है, ताकतवर में और कमजोर में कभी मुआहदा नहीं हुआ करता, वहां ताकतवर की मर्जी चलती है। रब तो ऑल टाइम पावरफुल है और हम उतने ही कमजोर, ये तो एक दुनियावी एंगल से बात कर दी। लेकिन ये अर्ज करूं कि रब के मामलात में दो पार्टियां कभी भी नहीं हुई, वो एक ही पार्टी है, वो है रब। इसलिए कि न कुछ हमारी मलकियत है, न हमारी कोई मर्जी है, जब हम किसी जॉब में जाते हैं तो ये तो सही है कि जॉब लेते वक्त हमारा इंटरव्यू होता है और हमसे ऑप्शन पूछी जाती है कि ये जॉब हमें कबूल है या नहीं, वो इसलिए कि हम दोनों इंसान होते हैं, जॉब देने वाला भी जॉब लेने वाला भी। इतना हिस्सा तो एप्लीकेबल नहीं होगा इस बात पर जो आपने पूछी, लेकिन जब हम जॉब में चले जाते हैं तो वो आजिर जो है एम्प्लॉयर हमारा हमसे काम अपनी मर्जी के मुताबिक लेता है, जो काम वो चाहता है हमसे करवाता है। तो ये तो रब है, मालिक कुल है, सब की सब कायनात उसी की है। तो हमारी हैसियत तो तखलीक की है, हम खालिक नहीं है, न बड़े न छोटे, हम मखलूक हैं। वो आका है और हम गुलाम, और गुलाम की कोई मर्जी नहीं होती है। तो उस मालिक के कुल ने ये चाहा कि वो एक ऐसी, उसकी एक ऐसी तखलीक हो जो उसकी जात का मजर हो कि ये पता चल सके रब क्या है। तो उसने इंसान को तखलीक किया और अपनी खूबियों की, मास्वाय रब होने की खूबी, उसका एक हल्का सा अक्स इंसान की फितरत में रख दिया तमाम खूबियों का। रब किससे पूछता कि तुम्हें बनाया जाए ना बनाया जाए, क्योंकि हमारा तो वजूद ही नहीं था, वो तो उसने चाहा कि हमें बना दे तो बना दिया उसने। तो पूछा तो उस वक्त जाता कि अगर उसकी मर्जी से पहले हमारा वजूद होता। तो ये याद रखिए कि आपने खुद भी लिखा कि पार्टा दो महदा हमेशा दो पार्टीज के दरमियान होता है, वहां दो पार्टीज नहीं थी, एक ही पार्टी वो रब था, तो वो मुआहदा नहीं है कोई। उसने हमें तख्लीक किया है बतौर आका के, और आका का ये हक है कि गुलाम उसकी मर्जी के मुताबिक जिंदगी गुजारे, सो हम गुजारते हैं। मज़ारों पर हाजिरी के आदाब क्या हैं, कब्रों को प्यार देना, मज़ारों की सीढ़ियों को चूमना, इस्लाम में तो यह है कि आप जाइए, आप जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया तो अस्सलामु अलैकुम या अहले कबूर कहिए, उसके बाद वालेकुम अस्सलाम भी खुद ही कहिए, फातिहा पढ़िए, अल्लाह ताला के हुजूर दुआ कीजिए उन साहिब कब्र की मगफरत की, उनके दर्जात की बुलंदी की, और चले आइए। हाँ, अलबत्ता ये ज़रूर है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कब्रों के एहतराम का हुक्म दिया है और कब्रों से टेक लगाकर बैठने से भी मना फरमाया है कि बेहुरमती है कब्र की, तो कब्र का एहतराम जरूर किया जाए। ये इस्लामी तरीका तो मेरे नज़दीक यही है, इसी पे अमल किया जाना चाहिए। किसी ने सवाल पूछा कि जिन दोनों ख़वातीन नमाज कुरान और रोज़ा नहीं रख सकती, अदब के तकाजे को मलहूज खातिर रख कर दरूद शरीफ भी नहीं पढ़ सकती, उन आयाम में खवातीन को ऐसा क्या अमल करना चाहिए? आप गुरबा और मसाकीन को अल्लाह के नाम पर खाना खिलाइए। अगला सवाल इनका है कि जिन खवातीन के शौहर या गार्डियंस बैंक में काम करती हूँ तो वो हराम रिस्क यूटिलाइज करती हैं, और ऐसी सिचुएशन में क्या किया जा सकता है? देखिए, मैं ऑलमोस्ट हर इतवार एक अर्ज करता हूँ कि मैं फतवा देने का अहल नहीं हूँ, फतवा सिर्फ मुफ्ती साहब ही दे सकते हैं, और किसी के मुफ्ती होने के लिए बहुत सी शराइत हैं जिन्हें पूरा करना ज़रूरी है, उसके बगैर कोई शख्स मुफ्ती नहीं हो सकता, और वो मैं शराइत पूरी नहीं करता। और फिर वैसे भी ये इस्लामी मुल्क है, अल्हम्दुलिल्लाह इस्लामी हुकूमत है, और हुकूमत पाकिस्तान ने इस्लामिक आइडियोलॉजी काउंसिल एक बनाई हुई है जो ऐसे मामलात पर फतवा देती है, फैसले करती है। मैंने लास्ट संडे भी अर्ज़ किया था, उससे प्रीवियस संडे भी, कि इस्लामिक आइडियोलॉजी के बहुत से ऐसे फैसले मौजूद हैं, उनको आप देख लीजिए, उसकी रोशनी में आप कदम उठाइए, वो ज़्यादा सही होगा। तीसरा इन्हीं का सवाल है कि एक पढ़ी लिखी खातून के लिए जॉब करके दूसरों की मदद करना अफजल है या घर रहकर खुदा का जिक्र करना? پہلی بات تو یہ ہے کہ خاتون خانہ انہیں سب سے بنیادی چیز یہ ہے کہ کسی بھی کام کے لیے شوہر کی اجازت کا طلب کرنا، ان کا حاصل کرنا بہت ضروری ہے. تو کسی بھی خاتون خانہ کو وہ کرنا چاہیے جو اس کا ہسبینڈ اسے کرنے کو کہے. اگر کوئی خاتون خانہ اپنی تمام گھریلو زندگی ذمہ داریاں پوری کر لے اور اس کے شوہر اسے اجازت دے دیں تو اس کے اور بہت سے طریقے ہیں خدمت خلق کرنے کے، کہ ہم اپنے ارد گرد وہ لوگ جو اپنے بچوں کو پڑھوا نہیں سکتے، جو اپنے بچوں کی پراپر تربیت نہیں کر سکتے، ان کو اپنے گھر میں بلا کے ان کو تعلیم دے دیں، اور تعلیم کے ساتھ ساتھ زیادہ زور ہم ان کی سیوک سینس ڈیولپ کرنے پر دیں، ان کی تربیت اس انداز میں کریں کہ وہ محب وطن مہذب شہری بن سکیں. میرے خیال میں مسلمان امہ کی اس سے بہتر خدمت شاید دوسری ہو نہیں سکتی کوئی. تو اپنے خاوند کی اجازت سے اپنے وسائل میں سے جو آپ کے ہسبینڈ سپیئر کر سکتے ہیں وہ اس کام پہ صرف کیجئے کہ ان بچوں کو گھر پہ بلا کے تربیت کیجئے، تعلیم دیجئے، اور ان میں بڑی سٹرونگ سیوک سینس اور پیٹریٹزم پیدا کر دیں. جناب خواجہ غریب نواز صاحب میرے تو مرشد اعلیٰ ہیں، ان کے بارے میں اگر آپ جاننا چاہتے ہیں تو وہ آپ کو بہت سی ایسی کتب مل جائیں گی جس میں خواجہ صاحب کے بارے میں بڑی تفصیل سے بات کی گئی ہے، وہ پڑھ لیجئے آپ. تو اس سے آپ کو جناب خواجہ صاحب کے بارے میں خاصی انفارمیشن حاصل ہو جائے گی. کسی صاحب نے سوال پوچھا ہے کہ یقین کامل اور اعمال صالحہ میں سے کسی ایک کی عدم موجودگی دوسرے کی افادیت کیا ہے. جناب بات یہ ہے کہ سوچ بنیادی چیز ہے اور ہمارے اعمال کا دار و مدار سوچ پر ہے. جب ہم کسی چیز کو پڑھتے ہیں، کسی چیز کے بارے میں سنتے ہیں تو ہمارا ذہن لاشعوری طور پر اس پر غور و فکر کرتا ہے، اور اگر ہم اس سے کنونس ہو جائیں تو پھر ہم اس پر عمل کرتے ہیں. تو پہلے یقین کامل ہوتا ہے، پھر اس پر عمل ہوتا ہے. تو اگر یقین ہی غائب ہو جائے درمیان میں سے تو پھر عمل ہو نہیں سکتا. تو یہ ایک دوسرے سے مربوط ہیں. یقین کامل پر زیادہ ہمیں زور دینا چاہیے کہ اس کے نتیجے میں اعمال صالحہ وجود میں آ جائیں گے. انہوں نے دوسرا سوال یہ پوچھا کہ کسی شخص نے بسم اللہ الرحمن الرحیم کا وظیفہ کیا مگر 2 سال تک کوئی اسے فرق محسوس نہ ہوا، تو وہ کیا وظیفہ دوبارہ کرے یا جاری رکھے؟ اس سلسلے میں شاید کچھ عرض نہ کر سکوں، کیونکہ میرے خیال میں تو وظائف، اوراد، ذکر، اذکار، تسبیحات، نوافل اس لیے پڑھے جاتے ہیں کہ ہم اپنے رب کو یاد کریں، اپنے رب کو پکاریں. اب میں نہیں جانتا کہ آپ کس فرق کو تلاش کرتے ہیں اپنے اندر، لیکن میرے مذہب کے مطابق، میرے یقین کے مطابق، میرے ایمان کے مطابق میرا کام ہے صرف اپنے رب کو پکارے جانا. اس پکار کے نتیجے میں رب کیسے متوجہ ہوتا ہے، کیا اجر عطا فرماتا ہے، یہ رب کا فیصلہ ہے، میرا نہیں. میری تو آپ سے گزارش یہ ہوگی کہ رب کے ساتھ کمرشل ٹرانزیکشن ہم نہ کریں کہ میں یا رب میں تجھے اتنی بار پکاروں گا، اس کے نتیجے میں تو مجھے یہ عطا کر دے، یہ دے دے. یہ تو ایک ہم اس سے ٹریڈ ان کر رہے ہیں چیزوں کو، رب سے ہم اسے مالک سمجھ کر نہیں پکار رہے، ہم اس کو اپنا آقا سمجھ کر نہیں پکار رہے، ہم اس کو اپنا خالق سمجھ کر نہیں پکار رہے، بلکہ اپنی ضرورت کے تحت اس کو پکار رہے ہیں. تو عبادت اور رب کا ذکر جتنا بے لوس ہوگا اتنا بہتر ہے. تو اگر بسم اللہ الرحمن الرحیم کا وظیفہ پڑھ کر ہم اپنے رب کو پکار رہے ہیں، تو پھر فرق کی تلاش بے معنی ہے. آپ صرف اپنے رب کو پکارتے رہیے، وہ بہتر جواب دینے والا ہے. آپ سے اجازت چاہتا ہوں، انشاءاللہ بشرط زندگی پر ملاقات ہوتی ہے آپ سے. السلام علیکم.